کیا خطاب فصل ہے یہ، ہے حدیث مصطفیٰ، حیرتوں میں عقل ہے یہ، ہے حدیث مصطفیٰ۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ الحمد للہ عز و جل، الشمائل المحمدیہ، المعروف شمائل ترمذی کا ہمارا درس جاری ہے۔ نبی کریم رؤوف الرحیم علیہ افضل الصلاۃ والتسلیم کے سیرت کے مختلف پہلوؤں کے حوالے سے ہمیں سننے کی سعادت حاصل ہو رہی ہے۔ پچھلے درس میں، پچھلے سبق میں ہم نے نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے کھانے سے متعلق جو کچھ باتیں تھیں انہیں سننے کی سعادت حاصل کی تھی، اور روٹی کے حوالے سے کہ کس طرح حضور علیہ الصلوۃ والسلام کی روٹی ہوا کرتی تھی اور آپ علیہ الصلوۃ والسلام کس سادگی سے زندگی گزارا کرتے تھے، اس حوالے سے کچھ احادیث طیبہ ہم نے سننے کی سعادت حاصل کی تھی۔ امام ترمذی رحمۃ اللہ تعالی اسی سلسلے کو مزید آگے بڑھاتے ہیں۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی زندگی کے اندر تکلف نہیں تھا کہ آپ کسی چیز کا تکلف برتتے ہوں اور خاص کسی چیز کی طلب کرتے ہوں، ایسا نہیں ہوتا تھا، بلکہ آپ علیہ الصلوۃ والسلام تکلف سے پاک زندگی گزارا کرتے تھے، سادہ زندگی نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ہوا کرتی تھی۔ امام ترمذی رحمۃ اللہ تعالیٰ علیہ اب جو حدیث مبارکہ لے کر آئے ہیں، اس میں نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے اور صحابہ کرام علیہ رضوان کے مقدس دور میں روٹی کس طرح کی ہوا کرتی تھی، آٹا کس طرح کا ہوا کرتا تھا، اس حوالے سے ذکر کیا ہے کہ حضرت سہل بن سعد رضی اللہ تعالیٰ عنہ سے یہ سوال کیا گیا کہ کیا نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے کبھی چھنے ہوئے آٹے کی روٹی کھائی ہے؟ ہمارے یہاں چھان کے آٹا چکی وغیرہ سے دیا جاتا ہے، تو حضرت سہل بن سعد رضی اللہ تعالیٰ عنہ نے ارشاد فرمایا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم دنیا سے پردہ فرما گئے اور آپ نے کبھی چھنا ہوا آٹا دیکھا ہی نہیں تھا۔ چھنے ہوئے آٹے کی روٹی کھانا تو دور کی بات ہے، اس روٹی کو آپ نے ملاحظہ بھی نہیں کیا تھا، یعنی اس سادگی کے ساتھ زندگی گزارا کرتے تھے۔ تو سائل نے پھر سوال کیا کہ کیا آپ کے دور میں مناخل یعنی چھلنیاں ہوا کرتی تھیں جس کے ذریعے سے آٹا چھانا جاتا ہے؟ تو انہوں نے کہا ہمارے دور میں یہ نہیں ہوا کرتی تھی۔ تو اس نے، سائل نے عرض کی کہ پھر آپ کس طریقے سے آٹے کو چھانتے تھے؟ تو کہا کہ وہ جو کا جو آٹا ہوتا تھا اس کو ہم پھونک مار لیا کرتے تھے، وہ جو اڑنا تھا وہ اڑ جاتا، اس کے بعد ہم اس کو پیس لیا کرتے تھے۔ تو ایک تو یہ سادگی، دوسرا میں نے پچھلی بار بھی عرض کیا تھا کہ نبی رحمت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات گرامی وہ ہے کہ جو کام کریں اس میں دین دنیا آخرت کا فائدہ ہی فائدہ ہوتا ہے، کیونکہ اللہ تبارک و تعالیٰ اس چیز کے اندر فائدے رکھتا ہے اپنے حبیب کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے کاموں میں۔ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا یہ بے چھنی آٹے کی روٹی کھانا، ایک تو یہ سادگی تھی، دوسرا طبی اعتبار سے بھی اس میں جو ہے فوائد رکھے گئے ہیں، طبی اعتبار سے بھی اس میں فوائد رکھے گئے ہیں کہ یہ معدے کے لیے بہتر ہوتی ہے بے چھنے آٹے کی روٹی کھانا، کئی بیماریوں کو یہ دور کرتی ہے، کئی بیماریوں کو پیدا ہی نہیں ہونے دیتی۔ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم جو فرمائیں اس میں فائدہ ہی فائدہ ہے، جس چیز کا حکم دیں اس میں فائدہ ہی फायदा होता है, आखरत का भी फायदा होता है और अल्लाह तबारक व तआला उसमें दुनिया के फवाइद भी रखता है। इस हदीस पाक को बयान करते हैं, फरमाते हैं, हद्दसना अब्दुल्लाह इब्न अब्द الرحمن قال انبانا عبيد الله ابن عبد المجيد الحنفي قال حدثنا عبد الرحمن وهو ابن عبد الله بن دينار قال حدثنا ابو حازم عن سهل بن سعد انه قيل له اكل رسول الله صلى الله عليه وسلم النقيه يعني الحواره فقال سهل ما راى رسول الله صلى الله عليه وسلم النقيه حتى لقي الله عز وجل فقيل له هل كانت لكم مناخل على عهد رسول الله صلى الله تعالى عليه وسلم قال ما كانت لنا مناخل قيل كيف كنتم تصنعون بالشعير قال كنا ننفخه فيطير منه ما طار ثم نعجنه يعني حضرت سهل بن سعد رضي الله تعالى عنه سے کہا گیا, सवाल किया गया कि क्या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने छने हुए आटे की रोटी खाई है? तो उन्होंने फरमाया कि रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने छने हुए आटे को देखा ही नहीं, यहाँ तक कि आप अल्लाह तबारक व तआला से जा मिले, यानी दुनिया से पर्दा फरमाया। अर्ज की गई, क्या आप लोगों के पास रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम के दौर में छलनियाँ हुआ करती थी? तो इरशाद फरमाया कि नहीं, हमारे पास छलनियाँ नहीं होती थी। अर्ज की गई कि फिर आप जो का जो आटा होता था उसके साथ क्या करते थे? तो फरमाया कि हम उसमें फूंक मारते, फयतीरु मिन्हुमा तारा, उसमें से जो उड़ना होता वो उड़ जाता था, सुम्मा नअजिनुहु, इसके बाद हम उसको गोंद लिया करते हैं। अब भी बहुत सारे मकाम पर आपने देखा होगा चावल वगैरह के हवाले से औरतें जो है पुराने दौर के अंदर सिर्फ ये फूके वगैरह मार के भी बहुत सारी चीजें उड़ाया करती थी। तो इसी तरह ये उसमें फूंक मारते थे तो इसमें से जो चीज उड़ने वाली होती वो उड़ जाते, तिनके वगैरह उड़ जाया करते थे, बाकी फिर उसके बाद उसको गोंद लिया करते थे। अगली हदीस मुबारक नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की एक और सादगी के हवाले से बयान करते हैं इमाम तिर्मिजी रहमतुल्लाहि तआला अलैह कि हजरत अनस बिन मालिक रदियल्लाहु तआला अन्हु नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के खादिम खास हैं, ये हुजूर अलैहिस्सलाम का एक अंदाज बयान करते हैं कि हुजूर अकरम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने कभी भी ऊंची चीज पर बैठकर खाना तनावल नहीं किया। जैसे टेबल हो गई, डाइनिंग टेबल होती है वो हो गई, या इसी तरह कुर्सी रखी हुई है, सामने कोई चीज रखी हुई है उसके ऊपर खाना रखा हुआ है, इस तरह से नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने कभी खाना तनावल नहीं फरमाया। और इसी तरह आप अलैहिस्सलाम के लिए ऐसा नहीं होता था कि जिस तरह हमारे यहाँ मुख्तलिफ किस्म की चीज़ें रखी होती हैं, यानी एक सालन रखा हुआ है, सालन के साथ इस तरफ जो है वो कुछ छोटी प्याली के अंदर सिरका रखा हुआ है, तो किसी के अंदर थोड़ा सा अचार रखा हुआ है, तो किसी के अंदर कुछ और चीज़ें मुरब्बा रखा हुआ है, तो फलां चीज़ रखी हुई, छोटी छोटी प्यालियों के अंदर हमारे यहाँ इस तरह चीज़ें रखी जाती हैं। नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के लिए इस तरह की छोटी छोटी प्याले हुआ ही नहीं करती थी, एक ही बर्तन उसके अंदर जो खाना मौजूद होता था उसे आप अलैहिस्सलाम तनावुल फरमाया करते थे। ये आप अलैहिस्सलाम की सादगी का मामला था। किसी ने पूछा कि फिर किस चीज के ऊपर खाना रख के जो है वो खाना तनावुल करते, तो उनका कि सुफरा के ऊपर, एक सुफरा होता है और एक माइदा होता है। सुफरा ये आम तौर पर पहले जमाने के अंदर अपनी असल के एतबार से सुफरा ये सफर के अंदर इस्तेमाल होने वाले दस्तरखान को बोला जाता था, ये सफर से ही निकला है। तो मुसाफिर अपने पास जो दस्तरखान रखा करते थे जिसको वो लपेट लिया करते थे, लपेट के चमड़े वाला अपने पास रख लिया, जब खाना खाना हो तो उसको बिछाया, उसके ऊपर खाना रख लिया, इसको सुफरा कहा जाता था। अब ये आम है, हर दस्तरखान को अरब दुनिया के अंदर सुफरा कहा जाता है। माइदा जो होता है वो खास कपड़े का बना हुआ या कपड़े से हटकर रेगजीन वगैरह का बना हुआ उसको माइदा बोलते हैं, जबकि सुफरा जो हुआ करता था वो खास सफर में चमड़े का जो इस्तेमाल होता था उसे सुफरा कहा करते थे। माइदा आम है। तो हजरत अनस रजी अल्लाह तआला से अर्ज की गई कि आप अलैहिस्सलाम कुर्सी पर बैठकर तो खाना तनावल फरमाते नहीं थे, तो फिर किस चीज पर बैठा करते थे? जमीन पर तो डालने से रहे खाने को, کیونکہ اس سے خراب ہونے کا اندیشہ ہے. تو ارشاد فرمایا کہ سفرا ہوا کرتا تھا, کپڑا ہوا کرتا تھا, چمڑا ہوا کرتا تھا, اسے بچھا لیا جاتا تھا اور اس پر کھانا رکھ کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم تناول فرمائے گا, یعنی برتن وغیرہ اس پہ رکھ لیے جاتے تاکہ زمین بھی خراب نہ ہو اور کھانا بھی خراب نہ ہو. تو بہتر یہی ہے کہ نیچے بیٹھ کر ہی کھانا چاہیے, الا یہ کہ کوئی معذور ہے, مجبور ہے کہ بیماری کی وجہ سے نیچے نہیں بیٹھ سکتا اور اوپر بیٹھ کے کھانا کھاتا ہے, تو اس پہ کوئی حرف نہیں ہے. یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سنت زوائد میں سے ہے, عادات میں سے ہے, عمل کرنا چاہیے, بلا ضرورت اس کے برخلاف نہیں چلنا چاہیے. لیکن اگر کوئی شخص کرسی پہ بیٹھ کر عذر کی وجہ سے کھاتا ہے تو اس کے اوپر ہم تان نہیں کر سکتے, بالخصوص وہ کہ جو معذور ہے, بالخصوص وہ کہ جو مجبور ہے, بالخصوص وہ کہ جو اپنی عمر کی وجہ سے اوپر بیٹھ کے کھاتا ہے, تو اس پہ کوئی انگلی یا کوئی حرف نہیں رکھا جا سکتا. ٹھیک ہے. ارشاد فرماتے ہیں, حدثنا محمد بن بشار قال حدثنا معاذ بن ہشام اخبرنی ابی عن یونس عن قتادتا عن انس بن مالک رضی اللہ تعالی عنہ قال ما اکل نبی اللہ صلی اللہ تعالی علیہ وسلم علی خوان ولا فی سکرجۃ ولا خبز له مرقق قال فقلت لقتادتا فعلى ما كانوا يأكلون قال على هذه السفرة. قال محمد بن بشار يونس هذا الذي روى عن قتادتا هو يونس الاسقاف. یعنی حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں, فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کبھی اونچی چیز کے اوپر بیٹھ کر کھانا نہیں کھایا, اور نہ ہی آپ کے لیے چھوٹی چھوٹی پیالیاں رکھی جاتی تھیں, اور نہ ہی آپ کے لیے چپاتیاں تیار کی جاتی, پتلی پتلی روٹیاں چپاتیاں یہ تیار نہیں کی جاتی تھیں, موٹی روٹی ہی آپ تناول فرمائے کرتے تھے. تو راوی کہتے ہیں, یونس کہتے ہیں, یونس الاسقاف, کہ میں نے حضرت قتادہ سے کہا کہ پھر یہ لوگ کھاتے کس پر تھے, تو ارشاد فرمایا علی ہذہ السفر, یہ جو سفرا ہوتا ہے, دسترخوان ہوتا ہے, اس کے اوپر کھانا رکھ کر یہ کھانا تناول کیا کرتے تھے. آگے واقعہ بیان کرتے ہیں, امام ترمذی رحمۃ اللہ تعالی اور حضرت عائشہ رضی اللہ تعالی عنہا کے ذریعے نبی کریم صلی اللہ تعالی علیہ وسلم کی مبارک زندگی کا ایک انداز پیش کرتے ہیں کہ حضرت مسروق رحمۃ اللہ تعالی سیدہ عائشہ رضی اللہ تعالی عنہا سے بہت زیادہ علم حاصل کیا کرتے تھے, ان کے پاس حاضر ہوا کرتے تھے, احادیث طیبہ ان سے کثرت سے سنا کرتے تھے. تو ایک مرتبہ حضرت عائشہ رضی اللہ تعالی عنہا کے پاس آئے تو حضرت عائشہ رضی اللہ تعالی عنہا نے انہیں کھانا پیش کیا. پھر اس کے بعد حضرت سیدہ عائشہ رضی اللہ تعالی عنہا نے ارشاد فرمایا کہ میں اگر کبھی پیٹ بھر کے کھانا کھا لوں تو میں رونا چاہتی ہوں تو میں روتی ہوں, یعنی پیٹ بھر کے کھانا کھانے کے بعد مجھے رونا آتا ہے اور میں روتی ہوں. تو حضرت مسروق نے کہا کہ اس کی کیا وجہ ہے, یعنی کہ کبھی پیٹ بھر کے کھانا کھا لیا تو اس میں کوئی گناہ تو نہیں کہ جس کے اوپر رونا ہو؟ تو حضرت سیدہ عائشہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ مجھے اس وقت وہ حالت یاد آتی ہے کہ جس حالت پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے دنیا سے پردہ فرمایا تھا. آپ دنیا سے تشریف لے کر گئے تھے اور فرماتی ہیں کہ اللہ کی قسم, نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کبھی بھی دن میں ایسا نہیں ہوا دو مرتبہ کہ آپ علیہ الصلوۃ والسلام نے پیٹ بھر کر روٹی کھائی ہو یا پیٹ بھر کے کبھی گوشت کھایا ہو, یعنی کبھی ایسا نہیں ہوتا تھا کہ آپ علیہ الصلوۃ والسلام جو ہے وہ ایسا کھا لیں کہ آپ شکم سیر ہو جائیں, ایسا نہیں ہوا کرتا تھا. ہمیشہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کم کھانا ہی کھایا کرتے تھے. تو اب جب کبھی ایسا ہوتا ہے کہ پیٹ بھر کے میں نے کھا لیا تو مجھے وہ کیفیت یاد آتی ہے, مجھے رونا آتا ہے اور میں اس پر روتی ہوں. فرماتے ہیں, حدثنا احمد بن منیع قال حدثنا عباد بن عباد المحلبی عن مجالد عن الشعبی عن مسروق قال دخلت على عائشة فدعت لي بطعام وقالت ما أشبع من طعام فأشاء أن أبكي إلا بكيت. قال قلت لما؟ قالت اذکر الحال الذي فارق علیہ رسول اللہ صلی اللہ علیہ وسلم الدنیا والله ما شبع من خبز ولا لحم مرتين في يوم. حضرت مسروق فرماتے ہیں کہ میں حضرت عائشہ رضی اللہ تعالی عنہ کے پاس آیا، آپ نے میرے لیے کھانا منگوایا اور ارشاد فرمایا کہ میں کھانا پیٹ بھر کر نہیں کھاتی، پھر یہ چاہتی ہوں کہ میں رو تو میں روتی ہوں. تو انہوں نے عرض کی کہ کیوں، ایسا کیوں؟ تو ارشاد فرمایا کہ مجھے وہ وقت یاد آتا ہے، وہ حالت، وہ کیفیت یاد آتی ہے کہ جس پر رسول اللہ صلی اللہ علیہ وسلم نے دنیا سے پردہ فرمایا. اللہ کی قسم، آپ نے کبھی بھی روٹی اور گوشت دن میں دو مرتبہ پیٹ بھر کر نہیں کھایا. اگلی حدیث مبارکہ بھی حضرت سیدہ عائشہ رضی اللہ تعالی عنہا سے اسی معنی کی مروی ہے کہ آپ نے ارشاد فرمایا کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے کبھی بھی جو کی روٹی بھی پے در پے دو دن پیٹ بھر کر نہیں کھائی. یعنی ہوتا بھی عام سادہ کھانا تھا جو کی روٹی ہوا کرتی تھی، لیکن وہ بھی پیٹ بھر کر نہیں کھایا کرتے تھے، شکم سیری نہیں فرمایا کرتے تھے، کم کھایا کرتے تھے، حالانکہ دو جہاں کے خزانے ان کے ہاتھ میں موجود تھے، جو چاہتے تناول فرماتے، لیکن نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم دنیا کی لذتوں کی طرف راغب نہیں تھے، ان کی توجہ اپنے رب عز و جل کی رضا کی طرف ہوا کرتی تھی. فرماتے ہیں حدثنا محمود بن غیلان قال حدثنا ابو داود قال حدثنا شعبۃ عن ابی اسحاق قال سمعت عبد الرحمن بن یزید يحدث عن الاسود بن یزید عن عائشة قالت ما شبع رسول الله صلى الله تعالى عليه وسلم من خبز الشعير يومين متتابعين حتى قبض. اگلی حدیث مبارکہ حضرت سیدنا انس بن مالک رضی اللہ تعالی عنہ کی وہی حدیث مبارکہ جو پیچھے گزر چکی، کہ آپ ارشاد فرماتے ہیں کہ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے کبھی بھی اونچی چیز پر بیٹھ کر کھانا تناول نہیں کیا، اور نہ ہی آپ کے لیے چپاتیاں تیار کی جاتی تھیں حتیٰ کہ آپ نے دنیا سے پردہ فرمایا. فرماتے ہیں حدثنا عبداللہ بن عبد الرحمن انبأنا عبداللہ بن عمرو ابو معمر حدثنا عبد الوارث عن سعید بن ابی عروبۃ عن قتادۃ عن انس رضی اللہ تعالی عنہ قال ما اکل رسول اللہ صلی اللہ تعالی علیہ وسلم علی خوان ولا اکل خبزا مرققا حتی مات. یہاں تک نبی کریم صلی اللہ علیہ وسلم کی جو مبارک روٹی تھی اس کے حوالے سے ذکر کیا کہ کس طرح کی روٹی آپ علیہ الصلوۃ والسلام کے لیے تیار کی جاتی تھی. تو رب تبارک و تعالی ہم سب کو بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سیرت کے مطابق کم کھانے کی بھی توفیق عطا فرمائے، اور جو اللہ تبارک و تعالی عطا فرمائے اس پر ہمیں شکر اور صبر کی توفیق عطا فرمائے. اگلا جو باب ہے، باب نمبر 26، اس میں امام ترمذی رحمۃ اللہ تعالیٰ علیہ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے ادام یعنی سالن کے حوالے سے احادیث طیبہ ذکر کی ہیں. ادام ویسے اس سالن کو بولتے ہیں کہ جو جس کے اندر روٹی کو ڈالا جائے اور اس میں روٹی اس طرح کی ہو جائے کہ جس کو نگلنا کھانا آسان ہو جائے، کہ صرف روٹی کھانا مشکل ہوتا ہے، روٹی کے ساتھ کوئی چیز ہوتی ہے تو وہ سہل ہوتی ہے اس کے ساتھ کھانا، تو ویسے یہ بولتے ہیں مائع چیز کو. لیکن یہاں پر مائع مراد نہیں ہے، بلکہ جو بھی چیز روٹی کے ساتھ کھائی جائے وہ مراد ہے. تو کچھ احادیث طیبہ، یعنی کثرت کے ساتھ یہاں تقریباً 32 احادیث طیبہ اس باب میں امام ترمذی رحمۃ اللہ تعالی علیہ نے ذکر فرمائی ہیں، جن میں سے کچھ مقرر حدیث ہیں، یعنی بار بار حدیثیں آئی ہیں وہ، اور حضور علیہ الصلوۃ والسلام کے سالن کے حوالے سے بھی امام ترمذی رحمۃ اللہ تعالی علیہ نے ہماری رہنمائی کی ہے. پہلی حدیث مبارکہ جو حضرت سیدہ عائشہ رضی اللہ تعالی عنہا سے مروی ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بہترین سالن سرکہ ہے. بہترین سالن سرکہ ہے، کہ سرکہ یہ سالن کا بھی کام دیتا ہے اور ساتھ ہی ساتھ کئی مرض اور بیماریوں کو دور کرنے والا ہوتا ہے. بعض علماء نے یہاں پر یہ کہا، بعض نے یہ کہا کہ حضور علیہ الصلوۃ والسلام چونکہ گھر میں تشریف لے کر آئے تھے اور اس وقت آپ نے सालन के बारे में पूछा कि खाने के लिए सालन में क्या है, तो उम्महातुल मोमिनीन ने या किसी और ने अर्ज की कि जो सालन है वो सिर्फ सिरका है। तो आप अलैहिस्सलाम ने फरमाया कि निअमल इदामु अल खल्लू, निअमल इदामु अल खल्लू, कि जो सिरका है वो तो बेहतरीन सालन है। तो बाज़ ने कहा कि ये हुज़रत अलैहिस्सलाम ने मुतलकन नहीं फरमाया कि सबसे अच्छा सालन जो है वो सिरका ही हो, इसलिए कि आप अलैहिस्सलाम की दूसरी एक रिवायत के अंदर मौजूद है कि जिसमें फरमाया कि जो गोश्त है ये दुनिया और आखिरत के सालनों का सरदार है, यानी उसकी तारीफ आप अलैहिस्सलाम ने फरमाई है। तो यहाँ आप अलैहिस्सलाम ने जो सिरके की तारीफ फरमाई है वो इस एतबार से फरमाई कि उस वक्त सिरके के अलावा खाने को कुछ मौजूद नहीं था। तो अब ऐसा होता कि जो घर वाले हैं उनके दिल के ऊपर गुजरता कि हम सिर्फ सिरका पेश कर सकें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, तो आप अलैहिस्सलाम ने इनकी दिल जोई फरमाई कि सिरके में कोई कमी थोड़ी है, सिरका बेहतरीन सालन है। सिरका यानी अगर कोई और सालन मौजूद ना हो तो इसके जरिए से सालन का काम लिया जा सकता है, रोटी इसमें भिगोकर खाई जा सकती है, लेकिन मुतलकन भी जो सिरका है ये बेहतरीन सालन है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने जो इरशाद फरमाया कि सिरका बेहतरीन सालन है, तो वाकई सिरका क्या है, बेहतरीन सालन है कि उलमा ने इस हवाले से कई बातें जिक्र की हैं कि सिरके के जरिए कैसी कैसी बीमारियां अल्लाह तबारक व ताला दूर फरमा देते हैं। वाकई जब सिरका अच्छा मिल जाए, खालिस सिरका मिल जाए, तो फिर इस सूरत में उसके फवाइद जो है वो कई चीजों के लिए होते हैं। फरमाते हैं बाबू माजा फी सिफत इदामी रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के सालन के कैफियत के बारे में आने वाली अहादीस के मुतालिक बाब। हद्दसना मुहम्मद बिन सहल बिन अस्करिन व अब्दुल्लाह बिन अब्द الرحمن قال حدثنا يحيى بن حسان قال حدثنا سليمان بن بلال عن هشام بن عروة عن أبيه عن عائشة أن رسول الله صلى الله تعالى عليه وسلم قال نعم الإدام الخل قال عبد الله في حديثه نعم الأدم أو الإدام الخل। यानी यहाँ पर मुहम्मद बिन सहल बिन अस्कर ये एक रावी हैं और दूसरे अब्दुल्ला बिन अब्दुल रहमान ये दूसरे रावी हैं। ये दोनों के दोनों रिवायत करते हैं यहिया बिन हस्सान से, वो रिवायत करते हैं सुलेमान बिन बिलाल से, वो हिशाम बिन उरवा से, वो अपने वालिद यानी उरवा बिन जुबैर से, वो रिवायत करते हैं हजरत सैयदा आयशा रदी अल्लाह तआला अन्हा से कि सैयदा आयशा रदी अल्लाह तआला अन्हा ने इरशाद फरमाया कि रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया बेहतरीन सालन सिरका है, बेहतरीन सालन सिरका है। ऊपर जो रावी थे मुहम्मद बिन सहल बिन अस्कर, इनकी रिवायत के अल्फाज तो यही हैं निअमल इदामु अल खल्लू, लेकिन जो दूसरे शेख इमाम तिर्मिजी के उस्ताज हैं अब्दुल्ला बिन अब्दुल रहमान, इनको इस रिवायत में शक वाके हुआ है कि यहाँ पर निअमल उदमु फरमाया या अल इदाम फरमाया, माना एक ही है, अल्फाज के अंदर शक था तो उन्होंने दोनों बयान कर दिए कि निअमल उदमु फरमाया है या निअमल इदामु फरमाया है। अगली हदीस मुबारक हजरत सैयदना नुमान बिन बशीर रदी अल्लाह तआला अन्हु, ये अंसार में सहाबा इकराम अलैहिम रिदवान में इस्लाम के अंदर सबसे पहले पैदा होने वाले सहाबी हैं, यानी इनको सआदत हासिल हुई है कि जब अंसार नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर ईमान ले आए, हुजूर अलैहिस्सलाम ने मदीना मुनव्वरा की तरफ हिजरत की, तो जो ईमान लेकर आए थे ज़ाहिर है कि वो बाद में ईमान लाए, पहले ईमान वाले नहीं थे, यानी जिस कैफियत में जिस कुफर के अंदर वो जिंदगी गुजार रहे थे उसके बाद अल्लाह ने उनको सआदत दी कि उन्होंने ईमान को कबूल कर लिया, लेकिन इसके बाद जो पैदा हुए वो पैदा ही इस्लाम के अंदर हुए। जो सहाबा इकराम अली मुरिदवान पैदा होते रहे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में, तो उनकी पैदाइश क्या हुई, बराह रास्त इस्लाम के अंदर हुई, जैसे अल्लाह तबारक व ताला ने बाद में आने वालों को ताबईन को या आगे के अफराद जैसे हम हैं उनको ये सआदत दी कि हम पैदा ही इस्लाम के अंदर हुए हैं। तो हजरत नुमान बिन बशीर रदी अल्लाह तआला अन्हो अंसार सहाबा में सबसे पहले थे कि जो इस्लाम में पैदा हुए हैं, पैदा होते ही इन्होंने जो आँख खोली वो इस्लाम में आंख खोली थी। जैसे मुहाजरीन में सबसे पहले जो पैदा हुए इस्लाम के अंदर वो अब्दुल्लाह बिन जुबैर रजी अल्लाह तआला अन्हु थे, तो नोमान बिन बशीर रजी अल्लाह तआला अन्हु ने सिमाक बिन हर्ब से कहा कि तुम लोग तो जो चाहते हो खाते पीते हो, ऐसा नहीं है, ऐसा ही है कि तुम जो चाहते हो खाते हो, जो चाहते हो पीते हो। यानी उनको तंबीह की कि तुम्हारा ये मामला है कि तुम्हें तो जो दिल चाहता है खा लेते हो, जो दिल चाहता है पी लेते हो। फिर इसके बाद फरमाया कि मैंने तुम्हारे नबी सल्लल्लाहु तआला अलैहि वसल्लम को देखा कि वो पुरानी खजूरें भी पेट भरकर नहीं खाया करते थे। यानी खजूरें जो होती थी वो पुरानी हुआ करती थी, ऐसा भी नहीं कि ताज़ा खजूरें हों, बल्कि उमूमी तौर पर जो खजूरें हुआ करती थी वो पुरानी होती थी, लेकिन वो भी पेट भरकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तनावुल नहीं फरमाया करते थे। फरमाते हैं हद्दसना कुतैबतु قال حدثنا ابو الاحوص عن سماك بن حرب قال سمعت النعمان بن بشير يقول ألستم في طعام وشراب ما شئتم لقد رأيت نبيكم وما يجد من الدقل ما يملأ بطنه। يعني حضرت نعمان بن بشير رضی اللہ تعالی عنہ فرماتے ہیں کیا ایسا نہیں ہے कि तुम खाने पीने में जो चाहते हो खाते हो पीते हो। मैंने तुम्हारे नबी सल्लल्लाहु तआला अलैहि वसल्लम को देखा कि वो पुरानी खजूरें भी नहीं पाया करते थे कि जो पेट भर दें, इतनी खजूरें भी नहीं होती थीं कि जिनके जरिए से पेट भरा जा सके। हद्दसना अब्दतु इब्न अब्दुल्लाह अल-खुज़ाई قال حدثنا معاوية بن هشام عن سفيان عن محارب بن دثار عن جابر بن عبد الله رضي الله تعالى عنه قال قال رسول الله صلى الله تعالى عليه وسلم نعم الإدام الخل। पिछली हदीस मुबारका हजरत सईदा आयशा रजी अल्लाह तआला अन्हा से मरवी थी कि जिसमें इरशाद फरमाया था कि सिरका जो है वो बेहतरीन सालन है, और यहाँ पर हजरत जाबिर बिन अब्दुल्ला रजी अल्लाह तआला की हदीस मुबारका है जिसमें इरशाद फरमाया रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने कि सिरका बेहतरीन सालन है, सिरका बेहतरीन सालन है। ये हदीस मुबारका कई सहाबा इकराम अलैहिम रिदवान से मरवी है, हत्ता के बाज़ उलमा ने यहाँ तक लिखा कि यह दर्जा तवातुर तक पहुंची हुई है। मुतवातिर यानी मुतवातिरुल मअना ये हदीस मुबारका है। आगे एक और वाकिया और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के मुबारक सालन के हवाले से, खाने के हवाले से एक बात और इमाम तिर्मिज़ी रहमतुल्लाहि अलैह जिक्र फरमाते हैं। ज़हदम अल-जर्मी ये फरमाते हैं कि हम हजरत सैयदना अबू मूसा अशअरी रज़ी अल्लाह तआला अन्हु के पास बैठे हुए थे, तो आपका सालन लाया गया, तो उस सालन में मुर्गी का गोश्त भी मौजूद था, मुर्गी का गोश्त भी मौजूद था। तो मुर्गी का गोश्त लाया गया इसलिए कि हदीस के अल्फाज भी बिलहमी दजाज हैं, मुर्गी का गोश्त लाया गया। तो वहां एक शख्स बैठे हुए थे, वो दूर हट गए, खाना नहीं खाया, यानी उस मुर्गी से दूर हट गए, मुर्गी का गोश्त नहीं खाया। तो हजरत अबू मूसा अशअरी रज़ी अल्लाह तआला अन्हु से पूछा कि मालिका क्या हो गया भाई, तुम क्यों नहीं खा रहे? तो उसने कहा कि मैंने इस मुर्गी को देखा था कि ये कुछ गंदी चीजों को खा रही थी, गंदगी को खा रही थी, तो मैंने उसी वक्त कसम खा ली थी कि मैं तो उसको नहीं खाऊंगा, मैंने कसम खा ली थी कि मैं उसको नहीं खाऊंगा। तो हजरत अबू मूसा अशअरी रज़ी अल्लाह तआला अन्हु का करीब आ जाओ, और फिर इसके बाद फरमाया कि मैंने रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम को देखा कि आप सल्लल्लाहु तआला अलैहि वसल्लम मुर्गी का गोश्त तनावुल फरमा रहे थे। यानी चंद बातें हैं, पहली बात ये कि इस मुर्गी का गोश्त खाने में कोई हर्ज नहीं, इसलिए कि मैंने खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को मुर्गी का गोश्त खाते हुए देखा है। दूसरी बात यह है कि असल जो मुर्गी होती है जिसके खाने की ममानअत है वो मुर्गी है कि जिसको जल्लाला कहा जाता है, यानी जो गंदगी खाए और गंदगी खाने की वजह से उसके जिस्म के अंदर बू हो गई हो, तो ऐसी जो मुर्गी होती है उसको खाना ममनू होता है, वरना मुर्गी तो इधर उधर की चीजें चुगी रही होती है, कुछ ना कुछ खा ही रही होती है। तो अगर वाकई ऐसा कोई जानवर है, चाहे वो मुर्गी हो चाहे वो बकरा हो, जो इस तरह गंदी चीजों को खा लेता है और उसके जिस्म से बू आती है, तो उसको बांध दिया जाएगा यहां तक कि वो उसकी बू इससे दूर हो जाए, सुथरा खाना उसको खिलाया जाएगा, उसके बाद उसके खाने में कोई हर्ज नहीं होता, तो इसलिए इसके खाने में कोई हर्ज नहीं। दूसरी बात ये कि अगर कोई शख्स किसी चीज के ऊपर कसम खाता है, किसी बात पर कसम खाता है, और उसके बाद वो देखता है कि जिस चीज पर मैंने कसम खाई है वो काम करना अच्छा है, वो काम करना अच्छा है, तो उसके लिए हदीस में ये हुक्म इरशाद फरमाया कि वो अपनी कसम को तोड़े, वो काम करे और उसके ऊपर कफारा दे, कसम को तोड़े और कफारा दे। तो अब यहां सईदुना अबू मूसा अशरी रजी अल्लाह तआला अन्हु ने एक साथ दो मसले गोया के बयान किए कि अव्वल तो इस तरह की मुर्गी के खाने में कोई हर्ज नहीं है, दूसरी बात यह है कि मुर्गी का गोश्त खाना खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से साबित है जो अच्छा काम है, लिहाजा तुम्हारी ऐसी कसम ये नहीं होनी चाहिए, तो मुर्गी का गोश्त खाओ और इसके ऊपर जो कफारा बनता है वो तुम अदा करो। ये आपके उसको करीब बुलाने का, उसको खाने पर इसरार करने का माना बनता है, इससे ये मसाइल साबित होते हैं। समझ आ रही है? फरमाते इमाम तिरमिजी रहमतुल्लाहि तआला अलैह, حدثنا حناد قال حدثنا وكيع عن سفيان عن أيوب عن أبي قلابة عن زهدم الجرمي قال كنا عند أبي موسى الأشعري رضي الله تعالى عنه فأتي بلحم دجاج فتنحى رجل من القوم فقال ما لك؟ فقال إني رأيتها تأكل شيئا فحلفت ألا أكلها قال أدنو فإني رأيت رسول الله صلى الله عليه وسلم يأكل لحم الدجاج। यानी जहदम अल जर्मी ये कहते हैं कि हम सईदना अबू मूसा अशअरी रजी अल्लाह तआला अन्हु के पास थे, तो आपके पास मुर्गी का गोश्त लाया गया, तो लोगों में बैठा हुआ एक शख्स वहां से दूर हुआ, तो आपने फरमाया तुम्हें क्या हो गया? तो उसने कहा कि मैंने इसको देखा था कि ये कुछ खा रही थी, यानी खराब चीज कोई खा रही होगी, तो मैंने इस बात पर कसम उठा ली थी कि मैं इसको नहीं खाऊंगा, तो फरमाया उदनू करीब आ जाओ, यानी खाने के करीब आ जाओ, खाना खा लो, क्योंकि मैंने रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम को देखा कि आप अलैहिस्सलाम मुर्गी का गोश्त तनावल फरमा रहे थे, तो जो हाजिर होता हुजूर अलैहिस्सलाम उसको तनावल फरमा लिया करते थे, जो जायज चीज हुआ करती थी आप अलैहिस्सलाम उसको तनावल फरमा लिया करते थे, किसी तरह का तकल्लुफ नहीं बरता करते थे। ठीक है, अगली हदीस मुबारक, हजरत सैयदना सफीना रदी अल्लाह तआला अन्हु नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के आजाद करदा गुलाम, जिनको सफीना कहा जाता है, और सफीना कहने की वजह आप जानते हैं कि इनको सफीना खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया था कि जब ये बहुत ज्यादा बोझ उठाकर जा रहे थे तो फरमाया अंत सफीना, कि तुम तो सफीना हो, कश्ती हो, तो उस दिन से इनका नाम ही सफीना पड़ गया, वरना इनके नाम के बारे में मुख्तलिफ अकवाल हैं, बाजों ने कहा कि इनका नाम मेहरान था, बाजों ने कहा मेहरान था, किसी ने कोई और नाम लिया, लेकिन मशहूर ये सफीना के नाम से हो गए थे। तो ये फरमाते हैं कि मैंने नबी के करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ सुरखाब का गोश्त खाया, सुरखाब का गोश्त खाया, सुरखाब मशहूर परिंदा है, सुरखाब के पर आपने सुने होंगे कि इसमें कौन से सुरखाब के पर लगे हुए हैं, बत्तख और अपना मुर्गी के दरमियान वाला होता है, शारहीन ने लिखा है कि ये खाकी कलर का होता है, ठीक है, मटियाला कलर का, जो खाकी कलर होता है, मिट्टी टाइप का कलर, इस कलर का होता है, तो ये एक मशहूर परिंदा है सुरखाब, तो इसका खाना हलाल है, और नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने भी इसका गोश्त तनावल फरमाया, और हजरत सईदुना सफीना रजी अल्लाह तआला अन्हु को भी ये सआदत मिली कि आपने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ मिलकर इसका गोश्त खाया। فرماتے ہیں حدثنا الفضل بن سهل الاعرج البغدادي قال حدثنا ابراهيم بن عبد الرحمن بن مهدي عن ابراهيم بن عمر بن سفينة عن ابيه عن جده قال اكلت مع رسول الله صلى الله تعالى عليه وسلم لحم حبارا, يعني حضرت ابراهيم بن عمر بن سفينة اپنے والد یعنی عمر بن سفينة سے, وہ ابراہیم کے دادا یعنی اپنے والد हजरत सफीना रदी अल्लाह तआला अन्हो से रिवायत करते हैं, आपने इरशाद फरमाया कि मैंने रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के साथ हुबारा यानी सुरखाब का गोश्त खाया। इंशाअल्लाह मजीद इस हवाले से और अहदीस तैयबा जो इमाम तिरमिजी रहमतुल्लाहि तआला ने आगे जिक्र की है हुजूर अलैहिस्सलाम की मुबारक सालन के हवाले से, जैतून शरीफ के हवाले से और शहद के हवाले से, हलवा के हवाले से, वो इंशाअल्लाह तबारक व ताला अपने अगले दरस में हम सुनने की सआदत हासिल करेंगे। रब तबारक व ताला हम सबको नबी रहमत शफी उम्मत सल्लल्लाहु ताला अलैहि व आलि वसल्लम की बरकात, आपका इश्क, आपकी मोहब्बत लम्हा बलम्हा बढ़ती हुई अता फरमाए, और आप अलैहिस्सलाम की सुन्नतों पर हमें अमल पैरा होने की तौफीक अता फरमाए। दावत इस्लामी के मदनी माहौल से अल्लाह तबारक व ताला हमें, हमारी नस्लों को वाबस्ता रहने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु ताला अलैहि व आलि वसल्लम।
क्या खिताबे फसल है ये, है हदीसे मुस्तफा, हैरतों में अकल गए ये, है हदीसे मुस्तफा।